اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، اللہم صلی اللہ سیدنا محمد وعلی آل سیدنا محمد بے عدد کل ذرت میات الفرف مرتین، سال عمران آیت نمبر 124.
اذ تقول للمؤمنین ألن یکفیکم ان یمدکم ربکم بثلاثة آلاف من الملائكة منزلين.
جب اے محبوب تم مسلمانوں سے فرماتے تھے کیا تمہیں یہ کافی نہیں کہ تمہارا رب تمہاری مدد کرے 3000 فرشتے اتار کر.
اس سے اوپر والی آیت کو ہم دیکھیں گے، یہ اس آیت کا جواب ہے. اللہ تعالیٰ فرماتا ہے لقد نصرکم اللہ ببدر وانتم اذلہ فاتقوا اللہ لعلکم تشکرون. اللہ کہتا ہے بے شک اللہ نے تمہاری مدد کی تھی بدر میں جب تم بے انتہا کمزور تھے. فاتقوا اللہ لعلکم تشکرون، تم اللہ سے ڈرو اور اس کے شکر گزار بندے بنو. اب یہ اللہ تعالیٰ نے کیوں کہا؟ کیونکہ لوگ جو یہ احد کی لڑائی میں جب جا رہے تھے تو 1000 تھے، 1000 سے پھر 300 رہ گئے، وہ جب 300 میں تھے تو اس میں بھی کچھ لوگ پھسلنے والے تھے. یعنی ان پھسلنے والے ایسے تھے کہ انہوں نے کہا کہ ہمارے مقابلے پہ تو 3000 ہیں، اب ہم تو 300 چلے گئے، اب ہم کیسے لڑیں گے. تو لیکن وہ ایمان کے وہ تھے، مخلص تھے، تو اللہ تعالیٰ نے ان کے دل میں تسلی دے دی. تو یہاں اللہ تعالیٰ اس کا جواب دے رہا ہے کہ کیا ہوا، تم نے کیوں یہ سوچا اللہ تعالیٰ سے کہ تم کمزور ہو. اللہ تعالیٰ کہتے ہیں کہ بدر میں تو تم اس سے زیادہ کمزور تھے، اس سے زیادہ تمہارے پاس کچھ اسباب، دنیاوی اسباب نہیں تھے. تو تم اب یہاں اللہ تعالیٰ مجھے کیا سمجھانا چاہ رہا ہے؟ مجھے اللہ کہہ رہا ہے کہ جب ایسا موقع آ جائے اللہ کی راہ میں تو تمہیں صرف اللہ پہ توکل کرنا چاہیے، اللہ پہ ایمان مضبوط رکھنا چاہیے. دنیا کے اسباب جو تمہارے پاس ہیں ان کو استعمال کرو، لیکن اس پہ اعتبار نہیں کرو اور کمزوری مت دکھاؤ. وہ اسباب استعمال کرو، یعنی یہ نہ ہو کہ تم یہ سوچو کہ ہمارے پاس کم اسلحہ ہے یا ہمارے پاس کم لوگ ہیں، طاقت کم ہے. نہیں، تمہیں اپنا ایمان کی تمہاری یہ قوت ہونی چاہیے کہ تمہیں ان دنیاوی اسباب پہ نظر نہ ہو، تمہاری اللہ پہ نظر ہو. تو اس پہ اللہ کہہ رہا ہے کہ بدر میں تو تم اس سے بھی زیادہ کمزور تھے، 8 تلواریں تھیں، تھوڑے سے لوگ تھے، 1000 لوگ آئے تھے، تم 300 دے رہے تھے، تو اس وقت میں نے تمہاری مدد نہیں کی تھی. تو اب تمہیں چاہیے کہ تم، مجھے اللہ تعالیٰ کہہ رہا ہے کہ جہاں بھی ایسا موقع ہو کہ ہمارے ایمان پھسلنے کا ٹائم آ جائے، یعنی ہمیں ایمان، ہمارے ایمان کی کمزوری ہمیں محسوس ہو، تو فوراً ہمیں اللہ پہ توکل کرنا چاہیے. دنیاوی اسباب کو نہیں دیکھنا. ہمارے پاس دنیاوی اسباب جو بھی، ہماری طاقت جو ہے، جو صلاحیت ہے اس راستے میں کام آنے کے لیے، اس راستے میں مستقل مزاجی سے آگے چلنے کے لیے، مجھے وہ تمام اسباب استعمال کرنے ہیں، لیکن نظر اللہ پہ رکھنی ہے اور اللہ کا خوف میرے دل، اپنے دل میں ہونا چاہیے کہ میں کہیں میرا ایمان مجھ سے چلا نہ جائے، میں یہ راستہ نہ، مجھ سے یہ راستہ، یہ اللہ کا جو راستہ ہے یہ مجھ سے نہ چھوٹ جائے. تو اللہ کہہ رہا ہے کہ ہر قدم پر اللہ کا، جو بھی اللہ تمہیں نعمت دے، جسمانی نعمت دے، تمہیں روحانی نعمت دے یا دنیا کی کوئی بھی نعمت دے، اس کو تم اس طریقے سے استعمال کرو کہ وہ تمہارا شکر بنتا چلا جائے، وہ اللہ کا شکر بنتا چلا جائے. تو اب اللہ تعالیٰ یہ اس میں کہتا ہے، اس آیت میں دوبارہ اللہ کہتا ہے اس تقول للمؤمنین ان لن یکفیکم ان یمدکم ربکم بثلاثة آلاف من الملائکۃ منزلین. اللہ کہتا ہے کہ اے محبوب، جب آپ ان لوگوں سے کہہ رہے تھے کہ تمہارے لیے اللہ کی مدد کافی نہیں ہے، یا یہ کافی نہیں ہے کہ اللہ تمہاری مدد کے لیے 3000 फरिश्तों को भेजे उतारे, तो अल्लाह तो कमजोर नहीं है, हमारा ईमान कमजोर है, तो हमें चाहिए कि हमें अल्लाह पे कमजोर। यहाँ मेरे अब अल्लाह ताला कह रहा है कि देखो अब कि हर वक्त तुम अल्लाह पे नजर रखो, दुनियावी असबाब तुम इस्तेमाल करोगे लेकिन असबाब पे तुम्हारी नज़र नहीं होगी, तुम्हारी नज़र अल्लाह पे होगी। तो जो तुम्हारे पास दुनियावी जो भी असबाब हैं, जो भी सलाहियतें हैं, तुम्हें इस रास्ते में खर्च करनी है, इस रास्ते में अपने ईमान को मजबूत करना है और अल्लाह की मखलूक को अल्लाह की तरफ लाना है। तो इस ये तुम मत सोचो कि तुम कमज़ोर हो या तुम अकेले हो या तुम्हारा कोई साथ नहीं दे रहा या तुम्हारे माहौल नहीं है, ये कुछ मत सोचो। तुम्हें जो अल्लाह ताला ने सलाहियतें दी हैं, जो तुम्हें अल्लाह पे यकीन होना चाहिए, जो असबाब दिए हैं उन असबाब को इस्तेमाल करो, तन मन धन कुर्बान करो इस रास्ते में और इस आगे बढ़ते चले जाओ। अल्लाह ताला किसी वक्त भी कोई ऐसी ज़रूरत पड़ी तो अल्लाह के पास कारकुन है फरिश्ते, अल्लाह ताला उनको मेरी मदद के लिए भेज सकता है। तो मुझे अल्लाह पे नज़र, ये अल्लाह ताला मुझे कह रहा है। फिर अल्लाह ताला फरमाता है
बला इन तस्बिरु व तत्तकु व यातुकुम فورهم هذا يمددكم ربكم بخمسة آلاف من الملائكة مسومين
हाँ क्यों नहीं, अगर तुम सब्र तक्वा करो और काफिर उसी दम तुम पर आ पड़े तो तुम्हारा रब तुम्हारी मदद को 5000 फरिश्ते निशान वाले भेजेगा।
बला बला यानी अल्लाह ताला क्यों नहीं, तुम्हारी मदद क्यों नहीं करेगा अगर तुम तस्बेरू, अगर तुम मुस्तकिल मजाजी से इस रास्ते पर खड़े रहो, इस मैदान जंग में या इस मैदान अमल में खड़े रहो, व तत्तकु और अल्लाह से डरो, या तुकुम मिन फौरहिम अगर ये तुम्हारे ऊपर ये लोग अचानक भी हमला कर देंगे तो उस वक़्त भी तुम्हें घबराना नहीं चाहिए और कमज़ोर नहीं पड़ना चाहिए और अल्लाह पे तुम्हें मजबूत ईमान रखना चाहिए। हाजा युम दिदकुम रब्बुकुम बे खमसते अल्फ आलाफि मिनल मलाइकते मुसव्वमीन, तो तुम्हारा रब तुम्हारी मदद करेगा 5000 फरिश्तों से जिन पर निशान लगे हुए होंगे, निशान लगे यानी हर निशानी अल्लाह ताला ने उन फरिश्तों को मुकर्रर किया है, 5000 फरिश्तों को भेजा है किस जिस जिसको अल्लाह ताला जिसके हाथ से जिस फरिश्ते के हाथ से काफिर को ख़त्म करना चाह रहा है, यह है निशान लगे हुए। तो अब अल्लाह ताला मुझे अब इसमें मुझे देखना है कि यह मेरे लिए क्या है। अल्लाह ताला मुझे कह रहा है कि इस रास्ते में तुम्हें हाँ मुस्तकिल मिजाज रहना होगा, सब्र करना होगा, इस मुस्तकिल मिजाजी से इस रास्ते पे आगे चलते चले जाना है और अल्लाह के खौफ के साथ, अल्लाह की खौफ और उम्मीद के साथ कि मेरा अल्लाह मेरे साथ है, मददगार है, मेरे लिए मेरे अल्लाह की मदद काफ़ी है, मैं जिस रास्ते पे चल रही हूँ वो रास्ता अल्लाह का रास्ता है और अल्लाह ही के लिए मैंने ये रास्ते को लिया है और मैं इसको अल्लाह और रसूल के हुक्म के मुताबिक इस रास्ते को पे अमल करूँगी जो अल्लाह ताला मुझे हिदायत दिए है कुरान में और सुन्नत में, और मैं ये जो मैंने ये रास्ता लिया है अल्लाह को पाने के लिए अब इसको मैं इस तरीके से लूँगी। तो अल्लाह ताला किसी जब भी कोई मुश्किल आई एक इंसान पे जो या एक मुसलमान कौम पे तो अल्लाह ताला हर वक्त हमारी मदद के लिए तैयार है, किसी शक्ल में भी हमारी मदद भेज सकता है, उसके हज़ारों शक्लें हैं, फरिश्तों के ज़रिए से भी भेज सकता है, किसी इंसान की शक्ल से भी दे, किसी और मुल्क की शक्ल से भी दे, किसी रिश्तेदार की शक्ल से भी भेज सकता है, किसी की शक्ल में भेज सकता है, अल्लाह के लिए कुछ मुश्किल नहीं है। ये याद रखें, ये हमें इस आयत को ऐसे समझना चाहिए, इसलिए कि हम जो है मैदान ओहद में तो नहीं है, हम लोग तो यहाँ अब यहाँ है, तो अब इस आयत को मुझे अपने लिए समझना है, क्योंकि अल्लाह का जो अल्लाह की जो सुन्नत है वो क़यामत तक चलती रहेगी, उसमें तब्दीली नहीं आएगी। ये नहीं हो सकता कि मैदान बदर में मैदान ओहद में अल्लाह ने मुसलमानों की मदद की और अब अल्लाह मुसलमानों की मदद नहीं करेगा। हाँ ज़रूर करेगा, लेकिन हम मुसलमान तो हों, हम तो मुसलमान हैं ही नहीं, तो कैसे मदद आएगी। तो अब जब क्योंकि उसके लिए फ़ज़ाए बद्र पैदा करनी है, उसके लिए आपको वो माहौल बनाना है, उसके लिए आपको वो लोगों की तरबियत करनी है, वो पुरखलूस लोग जमा करने होंगे, तो एक जमात बनानी होगी, खलूस से तन मन धन इस रास्ते में अल्लाह के लिए लगाना होगा, तो फिर अल्लाह की मदद, हमेशा अल्लाह की मदद आएगी। बग़ैर अल्लाह की मदद के तो कोई कुछ कर ही नहीं सकता। तो फिर अल्लाह ताला फरमाता है
وَمَا جَعَلَهُ اللَّهُ إِلَّا بُشْرَى لَكُمْ وَلِتَطْمَئِنَّ قُلُوبُكُمْ بِهِ وَمَا النَّصْرُ إِلَّا مِنْ عِنْدِ اللَّهِ الْعَزِيزِ الْحَكِيمِ।
और ये फतह अल्लाह ने न की मगर तुम्हारी खुशी के लिए और इसीलिए कि इससे तुम्हारे दिलों को चैन मिले, और मदद नहीं मगर अल्लाह गालिब हिकमत वाले के पास से।
वमा जालल्लाहु इल्ला बुशरा लकुम व तत्मइन्ना कुलूबकुम बे। अल्लाह कहता है ये जो कामयाबी तुम्हें आई, जो तुम्हें मिली, ये जो खुशी तुम्हें मिली, यानी फरिश्ते आए और तुम्हें तुम कामयाब हुए, तो ये अल्लाह की तरफ से है। अब यानी उस जो मुशरिक है, ये फरिश्तों को जो को अल्लाह की बेटियां कह के अल्लाह के साथ शरीक ठहराते हैं, तो अब ये फरिश्तों की कोई इतनी अहमियत नहीं है, इस फरिश्तों की कोई ताकत नहीं है, सब है अल्लाह का हुक्म, अल्लाह के हुक्म से सब करते हैं। तो जो कुछ भी मदद आ रही है, जो कुछ भी ताकत है, वो असल है असल अल्लाह की। तो अल्लाह ताला कह रहा है कि ये जो तुम्हें खुशखबरी मिली है, ये जो ताकत मिली है तुम्हें, तो ये अल्लाह की तरफ से है, ताकि वतत्मईना कुलूबुकुम बिह, ताकि तुम्हारे दिल मुतमईन हो जाएं, चैन मिले। वमन नसरु इल्ला मिन इंदिल्लाह, अल्लाह ताला मदद करता है, अल्लाह के लिए कोई मुश्किल नहीं है, क्योंकि वो गालिब है हकीम है। अब यहाँ वो मैदान बदर का, वो ओहद का, ये मैदान ओहद का वाक़या बयान किया जा रहा है कि पहले तो फतह हुई, ज़ाहिर अब 700 लोग थे, 300 तो निकल गए, 700 लोग थे, पहले फतह हुई, फिर उसके बाद ना फरमाने की मुसलमानों ने, ना तो अल्लाह ताला ने वो कर दिया उनको सज़ा देने के लिए, दुश्मन दूसरी तरफ से आ गया और उन्होंने ज़बरदस्त हमला कर दिया, जो पहाड़ी पे जो रह गए थे वो भी सब शहीद हो गए, मैदान जंग में जो थे वो भी 70 सहाबा शहीद हुए, रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम का दंदान मुबारक शहीद हुआ, आप जख्मी हुए। तो अब ये सब जो था, और फिर इतनी भगदड़ मची, लेकिन अल्लाह ताला ने फौरन फरिश्तों के ज़रिए से इन उनको मदद भेज दी जंग ओहद में, क्योंकि अल्लाह ताला ने इनसे कहा था, अल्लाह ताला ने इनसे कहा था कि आगे अल्लाह ताला ने इनसे कहा है ये हो नहीं सकता, हालांकि ये इन्होंने फतह कर ली थी, मतलब दुश्मन ने इन पे हमला कर दिया था, अगर ये चाहते तो मुसलमानों को ख़त्म कर सकते थे, लेकिन अल्लाह ताला ने उनको हिम्मत ही नहीं दी, उनको हिम्मत ही नहीं दी, और उनके दिल में मुसलमानों का इतना खौफ डाला कि वो बजाय इसके कि वो मुसलमानों का पीछा करते, वो मुसलमानों को थोड़ी सी तकलीफ पहुँचा के भाग गए। तो उस पर अल्लाह ताला आगे कहता है
ليقطع طرفا من الذين كفروا أو يكبتهم فينقلبوا خائبين।
इसलिए कि काफिरों का एक हिस्सा काट दे या उन्हें जलील करे कि ना मुराद फिर जाएं।
अब यहाँ अल्लाह ताला का ले यक तो तरफ मिनल लजीना कफर अल्लाह कहता है कि ये जो काफिर थे इनको फिर शिकस्त हुई, यानी अब भाग गए तो ये एक शिकस्त ही है। वह यक बेतू वह यन कलेबू खाइबिन और जलील हुए क्योंकि उसके बाद फिर मुसलमानों ने उनका पीछा किया। जब वो दोबारा जमा हो गए अल्लाह के हुक्म से, अल्लाह ने जब तस्कीन नाजिल की फरिश्तों के जरिए से मदद की तो फिर मुसलमानों ने उनका पीछा किया और वो नामरवाद वापिस चले गए। तो अब जो कुछ है, अब यहाँ एक नुक्ता आ रहा है कि सब कुछ अल्लाह के हाथ में, अल्लाह के हुक्म से होता है। हमें इताअत करने हैं अल्लाह की और रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम की। रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम जो कह रहे हैं वो अल्लाह के हुक्म से कह रहे हैं। वो अगर खुशखबरी सुना रहे हैं तो भी अल्लाह का हुक्म है, वो अगर अल्लाह के डरा रहे हैं तो भी अल्लाह के हुक्म से है। तो सब कुछ अल्लाह ही करता है, लेकिन वो असबाब के जरिए करता है। तो अब यहाँ अल्लाह ताला रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम के जरिए खुशखबरी सुना रहे हैं, फरिश्तों की खुशखबरी भी सुना रहे हैं, मदद की खुशखबरी भी सुना रहे हैं, और ये खुशखबरी भी सुना रहे हैं कि वो तुम पे काम, ये जो काफिर हैं ये तुम्हें पे कामयाब नहीं हो सकते, गालिब नहीं आ सकते, गालिब तो अल्लाह है। तो जाहिर है जो अल्लाह वाले हैं वो गालिब होता है। मिन ऊपर उड़ के ऊपर की आयत में थे इल्ला मिन इंदिल्लाह अजीजुल हकीम, अल्लाह ताला गालिब है और हिकमत है, यानी वो कैसे गालिब करेगा ये हिकमत वो जानता है, उसके लिए कोई चीज़ मुश्किल नहीं है, वो हर लिहाज तरीके से इंसान मुसलमानों को गालिब कर सकता है। अल्लाह के लिए ये नहीं है कि बहुत से मुसलमान हो, नहीं, वो जो थोड़े मुसलमान होंगे अगर वो मुखलिस होंगे अल्लाह की राह में लगे में तो अल्लाह ताला उनको गालिब करेगा। कब करेगा ये अल्लाह को मालूम है, अल्लाह के हाथ में। अब इसको हम अपने लिए समझते हैं। अब हम लोगों ने इस ग्रुप में जो लोग शामिल हैं, हम लोगों ने अब अल्लाह कुरान और सुन्नत को समझने की कोशिश कर रहे हैं और ये नियत कर लिया कि हम अब बाकी ज़िंदगी अल्लाह के हुक्म के मुताबिक गुजारेंगे। अब रहे तो हम ऐसे माशरे में हैं जहाँ इस्लाम का दूर दूर कहीं, कुरान और सुन्नत का दूर दूर कहीं पता नहीं है, सब अफरत तफरी मची हुई है, फिरका परस्ती है, लड़ाई झगड़े हैं, दुनियादारी है। लेकिन अब हमने ये रास्ता लिया है, हम सब ने समझने की कोशिश कर रहे हैं और हमने ये इरादा कर लिया है कि अब हम अल्लाह ही की मानेंगे, अपनी नहीं मानेंगे, अल्लाह ही की, अल्लाह और रसूल की कहना मानेंगे। अब जैसा माशरा है उसमें मुश्किलात तो आएंगी, तकलीफ़ें तो आएंगी, परेशानियां तो आएंगी, लोग मुखालफत तो करेंगे, लेकिन मुझे साबित कदम रहना है, मुझे मजबूत रहना है, मुझे अल्लाह पे यकीन रखना है, मुझे लोगों को देखना ही नहीं है। यहाँ मेरे लिए ये है कि बस हुक्म की तामील, अल्लाह और रसूल के हुक्म की तामील करनी है, रसूल पाक सल्लम के उसवा हुस्ना के मुताबिक ज़िंदगी गुजारनी है। सुबह से शाम तक जो भी काम करेंगे वो अल्लाह और रसूल की रज़ा के लिए करेंगे। फिर हमें ये नहीं सोचना चाहिए कि हम नाकाम हो जाएंगे दुनिया के लिहाज से या किसी लिहाज से हम नाकाम हो जाएंगे या हम पीछे रह जाएंगे। अब हमारा तो यही है ना कि हम इस्लाम, दीन इस्लाम को इसलिए नहीं लेते कि अगर हम ये ले लेंगे, इस रास्ते पे चलेंगे तो लोग हमें दकियानों समझेंगे, हमें मुल्ला समझेंगे, हमें कोई हमारी अहमियत नहीं होगी, हम कोई हमारी इज्जत नहीं होगी, लोग हमसे कट जाएंगे, क्योंकि दुनिया तो सब दुनिया वाले लोग जो हैं सब दुनिया के पीछे भाग रहे हैं, लेकिन हम दुनिया के पीछे नहीं भाग रहे, हम अल्लाह के पीछे भाग रहे हैं, हम आखिरत के पीछे भाग रहे हैं। तो ज़ाहिर है अब टकराव तो होगा, लेकिन मुझे मुस्तकिल मिजाज रहना है, मुझे अल्लाह पे यकीन रखना है, मुझे अल्लाह की रज़ा के लिए हर काम करना है, मुझे अल्लाह का खौफ रखना है, क्योंकि जब तक खौफ नहीं होगा मैं बच नहीं सकती। तो मुझे उस बचने के लिए, दुनिया अल्लाह की नाफरमानी से बचने के लिए मेरे दिल में अल्लाह का खौफ होना चाहिए, क्योंकि अल्लाह में से पूछेगा, अल्लाह में से एक एक चीज़ का मुझसे सवाल जवाब होगा। तो उसको जब हम सामने रखेंगे और अल्लाह के पे हम यकीन रखेंगे तो इंशाल्लाह ताला हम ज़रूर कामयाब होंगे। कामयाबी दुनिया में ही होगी, आखिरत में नहीं होगी, आखिरत में तो होगी होगी, लेकिन कामयाबी दुनिया ही में नज़र आ जाएगी अगर हम सही तरीके से इस रास्ते पे चलते रहे। अगर वक्ती तौर पे دنیا والے کامیاب بھی ہو گئے یا وقتی طور پہ دنیا والوں نے ہمیں کنڈم بھی کر دیا، بیکار بھی کر دیا، اور کوئی عزت بھی نہیں ہے، کوئی پوچھنے والا بھی نہیں ہے، کچھ نہیں، سب ذلیل کر دیا، تو بھی فرق نہیں پڑتا، ہمیں فرق نہیں پڑنا چاہیے ہماری زندگی پر، ہماری سوچ پر، ہمارے اس پر، کیوں کہ ہمیں اللہ سے، ہم نے اللہ کو لیا، اب اس راستے میں اللہ کے امتحانات، ٹیسٹ، سب آئیں گے، تو اس کے لیے ہمیں ہر وقت تیار رہنا چاہیے اور اللہ پہ کامل یقین ہونا چاہیے، کوئی ایسی کام نہیں کرنا چاہیے جو اللہ کی ناراضگی کا سبب بنے یا رسول پاک صلی اللہ علیہ وسلم کی ناراضگی کا، قرآن اور سنت کی نافرمانی کا سبب بنے، اس سے ہمیں اپنے کو بچانا ہوگا. پھر اللہ فرماتا ہے
لَيْسَ لَكَ مِنَ الْأَمْرِ شَيْءٌ أَوْ يَتُوبَ عَلَيْهِمْ أَوْ يُعَذِّبَهُمْ فَإِنَّهُمْ ظَالِمُونَ.
یہ بات تمہارے ہاتھ نہیں، یا انہیں توبہ کی توفیق دے یا ان پر عذاب کرے کہ وہ ظالم ہیں.
اب یہاں لیسا لکا من الامر شیئن او یتوب علیہم او یعذبہم فانہم ظالمون. اللہ کہتا ہے یہ بات تمہارے ہاتھ میں نہیں. اب یہ ہوا کہ جب رسول پاک صلی اللہ علیہ وسلم کا دندار مبارک شہید ہوا تو آپ کے منہ سے ایک چیز بات نکل گئی کہ یہ کیسے لوگ ہیں کہ اپنے پیغمبر کو تکلیف دیتے ہیں، بس اتنا اتنا، یعنی حالانکہ آپ نے طائف میں کتنے آپ پہ لوگوں نے تکلیف دی تھی، آپ کو لہو لہان کر دیا تھا، وہاں تو فرشتے آئے بھی تھے لیکن آپ نے کہا کہ نہیں، میں ان کو بدعا نہیں دوں گا، اللہ تعالیٰ ان کی، یہ اگر ایمان نہیں لائیں گے تو ان کی اولادیں ایمان لے آئیں گی. یہاں جو تو حضور کے منہ سے بس اتنا الفاظ نکلے کہ یہ کیسے کامیاب ہوں گے جو اپنے پیغمبر کو تکلیف دیتے ہیں. تو اللہ تعالیٰ تو ہے غفور رحیم، محبت کرنے والا ہے، اور اللہ کو معلوم ہے کہ یہ جو حملہ کرنے والے آئے ہیں، اب اس میں خالد بن ولید ہیں، وہ مسلمان ہوئے اور کتنے بڑے جنرل بنے، سیف اللہ بنے، پھر اس میں ابو سفیان ہیں، پھر امیر معاویہ ہیں، پھر امیر بن عاص ہیں، یہ اس کے بعد پھر مسلمان ہوئے، تو اللہ کو سب کچھ معلوم ہے. تو یہاں تو اللہ کہہ رہا ہے کہ یہ تمہارے ہاتھ میں نہیں، یعنی یہ نہیں ہو سکتا، یہ تم بد دینے کی یا کچھ کہنے کی ضرورت نہیں ہے، میں میری مرضی جس کو میں معاف کروں اور جس کو میں عذاب دوں. تو اب یہاں میرے لیے، مجھے کہا جا رہا ہے، یہ رسول پاک صلی اللہ علیہ وسلم کو نہیں کہا جا رہا، مجھے کہا جا رہا ہے کہ میرے منہ سے، میری اسے کوئی ایسی الفاظ جو ہمیں تکلیف، لوگ ہمیں تکلیف پہنچا رہے ہیں، ان کے لیے کوئی بد دعا، کوئی برا خیال نہیں نکلنا چاہیے، ان کے لیے ہمیشہ ہدایت کی دعا کرنا چاہیے. اللہ کہتا ہے کہ کبھی بھی اگر کوئی ہمیں تکلیف بھی دے رہا ہے، جانی تکلیف دے رہا ہے یا مالی تکلیف دیا، کسی طریقے سے تکلیف دیا، ہمیں اجازت نہیں ہے کہ ہم اس کو پلٹ کے تکلیف دیں یا بد دعا دیں یا کچھ ایسے الفاظ کہیں جو جس سے اللہ ناراض ہو جائے، کیونکہ ہر چیز کا علم اللہ کے ہاتھ میں، ہمارے ہاتھ میں نہیں ہے. اب یہاں ہم یہ کیسے کریں گے، اب اس چیز سے ہم کیسے بچیں گے، یہ ہمیں اللہ پہ توکل، جب یہ ہم اس سے جب بچ سکتے ہیں، جب ہمارے ذہن میں یہ ہو کہ ہر چیز اللہ کے ہاتھ میں ہے، تکلیف بھی اللہ کے ہاتھ میں ہے اور راحت بھی اللہ کے ہاتھ میں، بندے جو سامنے جو ہمیں تکلیف دے رہے ہیں وہ کچھ نہیں کر سکتے، حکم الہی ہے. اگر کوئی میرے بندے اس کے ذریعے سے کوئی فائدہ پہنچ رہا ہے تو وہ کچھ نہیں کر سکتے، حکم الہی ہے، یعنی پسے پردہ پیچھے اللہ کام کر رہا ہے. تو جب میں اس طریقے سے جب میں اپنی سوچ کو بناؤں گی تو پھر میرے دل سے کبھی بھی یہ کسی کے لیے نہ بد دعا نکلے گی اور نہیں، کیوں کہ میرے ذہن میں یہ ہوگا کہ یہ تو کچھ نہیں کر سکتا، جب ایک پتہ اللہ کے حکم کے بغیر نہیں ہل سکتا تو یہ کیسے ہم مجھے نقصان پہنچا سکتے ہیں. یہ اس میں ہو سکتا ہے، اب اپنی طرف میں جاؤں گی، اگر مجھے کوئی تکلیف پہنچی ہے یا کسی نے میرا نقصان کیا ہے تو فوراً میں اپنی طرف پلٹوں گی اور میں دیکھوں گی کہ میرے ہاتھ سے، زبان سے، میرے عمل سے کسی کو تکلیف پہنچی، نمبر دو، یا میں نے کسی کے لیے برا خیال کیا، برا وہ کیا، بری بات نکالی. اگر نہیں، سب کچھ صحیح ہے تو پھر اللہ کا امتحان ہے, اللہ کا ٹیسٹ ہے. میری اللہ تعالیٰ محبت کو دیکھ رہا ہے, میری اس اطاعت کو دیکھ رہا ہے, میری اس فرما برداری کو دیکھ رہا ہے. تو ہمیں اللہ تعالیٰ نے اس میں یہ سبق لینا چاہیے کہ کچھ سب کچھ اللہ کے حکم سے ہوتا ہے, بندے کے اختیار میں کچھ نہیں. کسی نے جادو کر, اب جادو ہے, ہم لوگ عورتیں پاگل ہوئی ہیں کہ فلاں نے جادو کر دیا, فلاں نے کر دیا, فلاں نے میرا قسمت بند کر دی ہے, فلاں نے میری روزی بند کر دی ہے. یہ سب غلط باتیں ہیں اور یہ غلط وہ ہیں, سب اللہ کے ہاتھ میں. نہ کوئی کسی کی روزی بند کر سکتا ہے, نہ کسی کو روزی دے سکتا ہے, اللہ کے ہاتھ میں. تو مجھے یہ اس کو اپنا یقین کو اللہ کی ذات پہ مضبوط کرنا چاہیے. تو اللہ تعالیٰ مجھ سے کہہ رہا کہ نہیں, تمہیں کوئی تکلیف پہنچی ضروری نہیں ہے. ہو سکتا ہے تمہارا اپنا عمل کا نتیجہ آیا ہو یا میرے امتحان ہو, تو تمہیں اپنے کی طرف جانا چاہیے بجائے دوسرے کی طرف جاؤ. اگر تکلیف دینے والا سامنے ہی ہے, مجھے اس کو بھی کچھ نہیں کہنا, اس کو بھی میرے لیے اچھے الفاظ ہی نکلنے چاہیے, اچھا سلوک ہی کرنا چاہیے, اچھا اخلاق ہی کرنا چاہیے. کیوں؟ کس کے پیچھے؟ اللہ ہے. اللہ تعالیٰ میرا امتحان لے رہا ہے, ٹیسٹ لے رہا ہے. تو جب میں اس طریقے سے سوچوں گی, اپنی سوچ کو میں اس طریقے سے بناؤں گی, تو مجھ میں بڑا صبر آ جائے گا, مجھ میں بڑا برداشت آ جائے گا, مجھ میں بڑی اللہ کی صفات مجھ میں آ جائیں گی. تو اللہ تعالیٰ ہمیں توفیق دے کہ ہم اس طریقے سے سوچیں. پھر اللہ تعالیٰ فرماتا ہے
وَلِلَّهِ مَا فِي السَّمَاوَاتِ وَمَا فِي الْأَرْضِ يَغْفِرُ لِمَن يَشَاءُ وَيُعَذِّبُ مَن يَشَاءُ وَاللَّهُ غَفُورٌ رَّحِيمٌ.
اور اللہ ہی کا ہے جو کچھ آسمانوں میں ہے اور جو کچھ زمین میں ہے, جسے چاہے بخشے اور جسے چاہے عذاب کرے, اور اللہ بخشنے والا مہربان.
وَلِلَّهِ مَا فِي السَّمَاوَاتِ وَمَا فِي الْأَرْضِ. اب اللہ تعالیٰ نے ہر جگہ ہر دوسری آیت میں یہی آتا ہے کہ زمین آسمان میں جو کچھ ہے وہ اللہ کا ہے, کسی انسان کا نہیں ہے, کسی کا نہیں ہے. یغفر لمن یشاء ویعذب من یشاء, اللہ تعالیٰ جسے چاہے معاف کر دے, جسے چاہے عذاب دے. واللہ غفور رحیم, وہ بہت معاف کرنے والا غفور رحیم ہے. تو یہاں اب اللہ تعالیٰ انتہائی محبت کرنے والا, یہ اللہ تعالیٰ اپنی مخلوق سے, کیونکہ اس نے محبت سے یہ مخلوق کو پیدا کیا ہے, تو اب وہ اپنے مخلوق سے بہت محبت کرتا ہے. ایک حدیث میں ہے کہ یہ جو مخلوق ہے یہ اللہ کا کنبہ ہے, تو اللہ تعالیٰ اپنے کنبے سے محبت کرتا ہے. جیسے ایک مرد یا عورت اپنی فیملی سے محبت کرتی ہے, اپنے گھر والوں سے محبت کرتی ہے, اسی طرح اللہ تعالیٰ یہ مخلوق جو ہے یہ اللہ کا کنبہ ہے. تو اللہ تعالیٰ کو پسند نہیں ہے. اب دیکھیں, جب ہم نے اللہ کو لے لیا, تو اب مجھے اللہ تعالیٰ کی مزاج کو سمجھنا ہوگا, اس کی پسند ناپسند کو سمجھنا ہوگا, اس کے مطابق مجھے عمل کرنا ہے. اگر میں نے اپنے ہی طور طریقے رکھے تو پھر بات نہیں بنے گی. تو مجھے اپنے کو چینج کرنا ہے. سب سے پہلے تو اپنے ذہن میں مجھے یہ بٹھانا ہے کہ زمین آسمان جو کچھ ہے اللہ کے ہاتھ میں, میری تقدیر اللہ کے ہاتھ میں, میری رزق اللہ کے ہاتھ میں, میری عزت اللہ کے ہاتھ میں, محبت اللہ کے ہاتھ میں, زندگی موت اللہ کے ہاتھ میں, ہر کچھ اللہ کے ہاتھ میں, بندے کے ہاتھ میں کچھ بھی نہیں ہے. تو جب میں میرے ذہن پختہ ہو جائے گا اس کے بندے کے ہاتھ میں کچھ نہیں ہے, تو میں اس بندے مخلوق سے بے نیاز ہو جاؤں گی, مخلوق سے میری نظر ہٹ جائے گی. اب ہماری نظر کس پہ ہوتی ہے زیادہ تر؟ جو لڑائی جھگڑے دنگے فساد شوہر پہ, باپ پہ, بھائی پہ, اپنے جاب پہ, بزنس پہ, اس چیزوں پہ نظر ہے اور ہم لڑ رہے ہیں, جھگڑ رہے ہیں, اور جائیدادوں پہ. تو ہمیں اس چیز سے اللہ تعالیٰ بے نیاز کرنا چاہ رہا ہے, کیونکہ اللہ تعالیٰ نے مجھے اپنا خلیفہ بنایا ہے. وہ کہتا ہے صبغت اللہ, میرے رنگ لے لو. تو اب جب تک میں اللہ کے مزاج کو نہیں سمجھوں گی, اللہ کے رنگوں کو نہیں سمجھوں گی, تو بات تو نہیں بنے گی. تو اللہ کہتا ہے میری مرضی, اگر کسی نے تم پہ ظلم کیا ہے اور تمہارے ساتھ زیادتی کی ہے, تو تمہیں حق نہیں پہنچتا کہ تم اس کو بد دعا دو, تم اس کو گالیاں دو, تم اس کے ساتھ دشمنی کرو. نہیں, میری مرضی, میرے حکم سے ہوا ہے جو کچھ ہوا ہے. اب یہ جب ہم سمجھیں گے, لیں گے, تو بات بنے گی نا. اور اگر تم نے کسی نے فائدہ پہنچایا ہے, تو تمہیں یہ بھی نہیں ہے کہ اس کے قدموں میں گرے جا رہی ہو, اللہ کو چھوڑ کے اس کی مان رہی ہو, اللہ کے چھوڑ کے اس کی اطاعت میں لگی ہو, وہ کر رہی ہو, یہ بھی اللہ تعالیٰ کو پسند. اللہ کے ہاتھ میں ہے سب کچھ. تو اللہ تعالیٰ نے صاف کہہ دیا کہ تمہیں اجازت نہیں ہے کہ تم میری مخلوق کو کس طریقے سے تکلیف دو. مخلوق میں اب ہمارے ذہن میں یہ آئے گا کہ مخلوق جو مجھے تکلیف دے رہی ہے, تو اب مخلوق جو تکلیف دے رہی ہے تو وہ کس کے حکم سے دے رہی ہے, کس کی اجازت سے دے رہی ہے؟ اللہ کی. تو جب میں نے اللہ کو لے لیا ہے تو مجھے یہ سمجھنے, یہ نقطے سمجھنے ہوں گے کہ سب کچھ اللہ کے ہاتھ میں ہے, اللہ کے اس میں ہے. اب مجھے اللہ کی مرضی کے مطابق جینا مرنا اللہ کی مرضی کے مطابق ہوگا, میرا اٹھنا بیٹھنا اللہ کی مرضی کے مطابق ہوگا, میری زندگی دنیا میں جو زندگی, جو باقی زندگی رہ گئی ہے وہ میں اللہ کی مرضی سے گزاروں گی تو پھر مجھے جنت ملے گی. جنت آسان نہیں ہے. جب میں اللہ کی مرضی کے مطابق زندگی گزاروں گی تو مجھے وہ نور کی آنکھیں ملیں گی جسے میں اللہ کا دیدار کر سکوں گی. تو اللہ تعالیٰ مجھے یہ نقطوں کو سمجھنے کی توفیق دے, ظاہری باتیں اور اس پہ عمل کرنے کی توفیق دے. ربنا آتنا فی الدنیا حسنۃ وفی الآخرۃ حسنۃ وقنا عذاب النار.